أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين وأهل بيته الطيبين الطاهرين المعصومين. أما بعد، الحمد لله آج سے سورة طلاق پر گفتگو شروع ہو رہی ہے. قرآن مجید کا یہ 65واں سورہ ہے، 65th چیپٹر. مدنی سورہ ہے، یعنی ہجرت کے بعد نازل ہونے والے سوروں میں شمار ہوتا ہے. اس کی کل 12 آیتیں ہیں. طلاق ہم جانتے ہیں کہ ایک طریقہ کار ہے کہ جس کے نتیجے میں شادی ڈیزولو ہو جاتی ہے، ختم ہو جاتی ہے، ڈائیورس. بعض مذاہب، بعض ادیان ایسے ہیں کہ جنہوں نے شادی کے بعد طلاق کے پروویژن کو بالکل ہی ختم کر کے رکھ دیا. کرسچینٹی اس کی ایک مثال ہے. اسلام نے اگرچہ طلاق کو پسند نہیں کیا ہے، اب غزو الحلال قرار دیا ہے کہ حلال چیزوں میں وہ کہ جس کو سب سے زیادہ ناپسند کیا گیا. مگر کیا اس کا بالکل پروویژن ہی نہیں ہونا چاہیے تھا؟ یا احتیاط کے ساتھ، کوشنز کے ساتھ اس کا پروویژن رکھنا چاہیے تھا؟ تو ظاہر ہے کہ حکمت کا تقاضا یہی ہے کہ بہرحال کوشنز کے ساتھ طلاق کا پروویژن ہو، تاکہ اگر کسی وجہ سے تمام تر کوششوں کے بعد بھی، تمام تر اہتمامات کے بعد بھی، صلح صفائی کی کوشش کے بعد بھی میاں اور بیوی ساتھ میں زندگی نہیں گزار سکتے، تو پھر ان کو ایک شرعی، لیگل، لیجیٹیمیٹ طریقہ بتایا جائے کہ جس کے ذریعے سے وہ اپنی اس شادی کو ڈیزولو کر سکیں، ختم کر سکیں، ڈائیورس تک بات پہنچ سکے. تو بہرحال تفصیلات تو اس کی حدیثوں اور فقہ کے کتابوں کے اندر ڈسکس ہوئی ہے، مگر بہرحال قرآن مجید کے اس سورے کے اندر چونکہ اہم ترین جو موضوع ہے وہ یہی ہے کہ جو اس سورے کے اندر ڈسکس ہوا ہے. کچھ اور باتیں ضمنی طور پر آئی ہیں، مگر اہم ترین بات یہی ہے. اچھا، یہ بھی نہیں ہے کہ قرآن مجید کے اندر بس سورہ طلاق ہی کے اندر پروردگار عالم نے اس موضوع کو ڈسکس کیا ہو، بلکہ اس سے پہلے سورہ بقرہ میں بھی کافی باتیں پروردگار عالم نے فیملی لائف کے حوالے سے کی ہے، اور اس میں ایک موضوع طلاق کا بھی رہا ہے. تب ہم ذرا دیکھتے ہیں کہ پروردگار عالم یہاں پر کیا ہدایتیں دے رہا ہے. بسم اللہ الرحمن الرحیم. سہارا اللہ کے نام کا جو سب کو فیض پہنچانے والا بڑا مہربان ہے. یا ایوہ النبی، اے نبی، اذا طلقتم النساء، جب تم اپنی بیویوں کو طلاق دو، یعنی جب اس کا ارادہ کرو، یعنی جب تمہارا ارادہ ہو کہ تم اپنی بیویوں کو طلاق دو. ہم دیکھ رہے ہیں کہ اس کے اندر پروردگار عالم نے نبی کو مخاطب کیا ہے، اور پھر آگے جمع کے سیغے ہیں کہ جس کے ذریعے سے یہ سمجھایا گیا ہے کہ تمام امت مقصود ہے، مخاطب ہے، مراد ہے. ایک طریقہ بتایا جا رہا ہے. تو پہلی جو نصیحت کی جا رہی ہے، پہلی جو گائیڈ لائن دی جا رہی ہے، وہ یہ ہے کہ فطلقوہن لعدتہن، انہیں طلاق اس موقع پر دو کہ جو زمانہ عدت کے لحاظ سے صحیح ہو، یعنی اس کا لحاظ کیا جائے کہ عدہ اس میں شروع ہو سکے. یہ ہم جانتے ہیں کہ عدہ اس بفر کا نام ہے جو درمیان میں رکھا گیا ہے، کہ اگر طلاق دے بھی دی گئی تو ایسا نہیں ہے کہ بالکل ہی تعلق ختم ہو جائے گا، بلکہ درمیان میں عدت کا ایک پیریڈ ہوگا. اس عدت کے پیریڈ کے شروع ہونے کے لیے بھی کچھ شرائط ہیں جن کے بغیر وہ عدت کا پیریڈ شروع نہیں ہو سکتا. تو اس میں سے ایک شرط تو یہ ہے کہ یہ جو پیریڈ ہے وہ مینسس کا نہیں ہونا چاہیے، یعنی جب طلاق دی جا رہی ہے اس وقت خاتون جو ہے وہ حالت طہارت میں ہو. اسی طریقے سے ایک اور شرط یہ ہے کہ حالت طہارت میں بھی ہو، اور پھر ساتھ ہی ساتھ ابھی جنسی تعلق قائم نہ ہوا ہو. اگر یہ شرائط پوری نہیں ہو رہی اور طلاق پروناؤنس کر بھی دی گئی، اگر طلاق کا صیغہ جاری کر بھی دیا گیا، تو وہ طلاق نلیفائی ہو جائے گی، نل اینڈ وائڈ ہو جائے گی. ضمناً یہ بات بھی ذہن میں رہے کہ یہ جن کو طلاق دینے کی بات ہو رہی ہے، یہ ان خواتین کی بات ہے کہ جن کے ساتھ بہرحال میرج کنسیو ہوئی ہے. یعنی ایسا نہیں ہے کہ شادی ہوئی اور رخصتی سے پہلے ہی طلاق دے دی، کہ جس کا نتیجہ یہ ہے کہ آپس میں جنسی تعلق قائم ہی نہیں ہوا تھا. اس لیے کہ اگر وہ خاتون ہے تو اس کا نتیجہ یہ ہے کہ ان کو طلاق دی جائے، تو ان کو کوئی عدہ رکھنا ہی نہیں ہے، ان کا کوئی عدہ درمیان میں ہوتا ہی نہیں ہے. تو اب یہاں پر پھر سمجھ لیجئے اس بات کو کہ ایک تو یہ شرط ہے کہ جن کو طلاق دی گئی ہے، دی جا رہی ہے، ان کا اور شوہر کا آپس میں ازدواجی معاملہ رہا ہو. ون. نمبر ٹو، جب طلاق کا صیغہ جاری کیا جا رہا ہے، اس موقع پر حالت مینسس نہ ہو، ایام کی حالت نہ ہو. نمبر تین، کہ جب یہ طہارت کی حالت میں طلاق دی جا رہی ہے، تو اسی طہارت کے حالت میں ازدواجی تعلقات قائم نہ کیے گئے ہوں. تو اب یہ پھر عدے کا پیریڈ کمنس ہو سکتا ہے، انیشیٹ ہو سکتا ہے، اسٹارٹ ہو سکتا ہے. پھر اگلی بات سمجھائی جا رہی ہے کہ وہ احصل عدہ، کہ جو عدہ ہے اس کا हिसाब रखा जाए। यानी ऐसा नहीं कि बस रफ एक अंदाज़ा लगा लिया, ऐसा नहीं। बाकायदा परवरदिगार आलम ने जो तीन पाकी का जो सिलसिला रखा है कि जिसको इद्दे की मुद्दत शुमार किया गया, ये परवरदिगार आलम की तरफ से एक इद्दे की पीरियड की मुद्दत है, जिसमें फुकाहा का इख्तलाफ है थोड़ा बहुत, लेकिन बहरहाल एक ओवरऑल जो बात है वो मोटी मोटी यही कि सलासता कुरूइन। तो ये परवरदिगार आलम की तरफ से इद्दे की पीर की मुद्दत है और इसका एहतमाम किया जाए कि हिसाब रखा जाए। वत्तकुल्लाह रब्बकुम, और अल्लाह का तकवा इख्तियार करो जो तुम्हारा पालने वाला है। ला तुखरजू हन्ना मिन बुयूते हिन्ना, अगली जो गाइडलाइन दी जा रही है वो ये है कि इनको तुम इनके घरों से नहीं निकालोगे, यानी बेघर नहीं करोगे। यानी अभी जब इद्दे का पीरियड चल रहा है तो गुंजाइश नहीं है कि उन्हें निकाल दिया जाए। यानी परवरदिगार आलम ये चाहता है कि खातून उसी घर में रहें, शोहर के सामने रहें, और शोहर और बीवी के जो मामलात हैं वो यकसर कल अदम करार नहीं दिए गए हैं अगर जो तलाक का सीगा प्रोनाउंस कर दिया गया है। अब यहाँ पर याद रखने वाली बात है कि एक तलाक है तलाक रजई, जिसके अंदर रुजू की गुंजाइश होती है, और फिर तीसरी तलाक है जो तलाक बाइन होती है कि जिसके बाद रुजू की गुंजाइश नहीं होती। तो तलाक रजई के अंदर इद्दे के पीरियड में भी खातून बीवी ही की तरह से होती है, उसका नानो नफका, उसका खर्चा, उसका घर, ये सारी चीज़ें शौहर ही के जिम्मे होती हैं। और परवरदिगार आलम वाज़े तौर पर कह रहा है शौहरों को मुखातब करके कि इन्हें घरों से मत निकालो। इसलिए इसका बहुत बड़ा एक बेनिफिट ये है कि गज़ब में, गुस्से में बहुत सारी बातें इंसान कह जाता है, उसने इरादा कर दिया तलाक का और तलाक का सीगा जारी भी करवा दिया, मगर अभी ये बीवी अगर उसकी निगाहों के सामने रहेगी, कभी बच्चों का ख्याल आ जाता है, कभी वैसे ही पुराने ताल्लुकात याद आ जाते हैं कि हम मोहब्बत से साथ में इतने अरसे तक रहे हैं और एक छोटी सी बात हो गई और हमने ये तलाक का सीगा जारी कर दिया, लेकिन अगर वो सामने होती है तो फिर ये तमाम बातें याद आती हैं और फिर उसके नतीजे में इंसान रुजू कर सकता है। ये इद्दे के पीरियड में रुजू की गुंजाइश मौजूद है। उसका नतीजा क्या निकलेगा कि बगैर किसी निकाह जदीद के ये दोनों फिर से मियाँ बीवी बनकर अपनी ज़िंदगी को आगे बढ़ा सकते हैं। तो परवरदिगार आलम के इस हुक्म के अंदर बड़ी हिकमत पाई जाती है। फिर उसके बाद इरशाद होता है वला यखरुजना, ये खुद भी ना निकलें, यानी इनको इनके घरों से ना निकालो और ये खुद भी ना निकलें, इल्ला यातीना बिफाहिशतिन मुबय्यना, मगर ये कि कोई खुली हुई बदकारी, कोई खुला हुआ फोहश काम उन्होंने कर दिया हो, जिसकी तशरीह हदीसों के अंदर जिना से आई है, फोहश कलामी से आई है और घर वालों को अजियत पहुंचाने से आई है, कि इस सूरत में फिर इनको घर से निकाला जा सकता है, मसलन किसी और जगह पर इनका फिर एहतमाम या इंतजाम कर दिया जाए। वह तिलका हदूदुल्लाह, ये अल्लाह की हदूद हैं, यानी ये वो लाइंस हैं जो अल्लाह ने ड्रॉ कर दी हैं। व मन यतअद्द हदूदल्लाह फ़क़द ज़लम नफ़सा, और जो अल्लाह की मुअय्यन करदा हदूद से तजावुज़ करेगा, उन लाइंस को क्रॉस करेगा, फ़क़द ज़लम नफ़सा, तो वो अपने आप पर ही जुल्म करेगा। ला तदरी, तुम नहीं जानते, लअल्लल्लाह युहदिसु बादा ज़ालिका अमरा, तुम्हें क्या मालूम शायद अल्लाह इसके बाद कोई ताज़ा बात पैदा कर दे। जैसे कभी इशारा किया मैंने आपकी खिदमत में कि इस बात का इम्कान पाया जाता है कि हो सकता है कि शौहर रुजू करना चाहे तो बीवी सामने हो तो इस काम को किया जा सकता है, या उसे कहकर या मोहब्बत का इजहार करके, जिसके नतीजे में इद्दे ही के अंदर वो वापस से मियाँ बीवी बनकर अपनी बाकी ज़िंदगी गुजार सकते हैं। आगे परवरदिगार फरमाता है कि फैज़ा बलग ना अजलहुन्ना, जब वो पहुंच रही हों मुकर्ररा मुद्दत तक, यानी अब फर्ज करें कि इद्दे का पीरियड ख़त्म होने वाला है, तो इद्दे का पीरियड जब तक ख़त्म नहीं हो जाता तब तक गुंजाइश है रुजू करने की, लेकिन जब वो मुद्दत ख़त्म होने लगे तो फिर आप फैसला कर लो, यानी अब चंद ही दिन तो बाकी रह गए कि तुम्हें क्या करना है। फअम्सिकुहुन्ना बिमारूफिन, तो या उनको अच्छे तरीके से रोक लो कि ठीक है हम दोनों मियाँ बीवी बन के रहते हैं, औ फारिकुहुन्ना बिमारूफिन, और अगर जुदा भी करना है तो फिर अच्छे तरीके से उन्हें जुदा कर दिया जाए, यानी उसको भी तल्ख ना बनाया जाए। जुदाई बहरहाल तल्ख है, मगर उसमें ताने देकर या ऐसी बात करके, तंज करके, गालियाँ देकर, जो शराफत इंसानी के खिलाफ है, इंसान उस तलखी में और ज़्यादा इजाफा न करें। वह अशहदु ज़वै अदलिम मिनकुम, और दो गवाह मुकर्रर करो, यानी दो गवाहों को गवाह बनाओ, और ऐसे गवाह होने चाहिए कि जो आदिल हों और तुम में से हों, यानी मुसलमान हों, आदिल हों यानी मर्द हों, और उनकी गवाही को परवरदिगार आलम ने ज़रूरी करार दिया। यही वजह है कि फ़िक़्हे जाफ़री के अंदर तलाक का सीगा प्रोनाउंस करते वक्त दो आदिल गवाहों का होना ज़रूरी है। अगर आदिल अफराद की गवाही ना हो तब भी उस सीगे तलाक का कोई एतबार नहीं है। बदकिस्मती ऐसी है कि हम देखते हैं कि आम तौर पर बरादरान के अंदर तलाक के सीगे के मौके पर आदिल गवाहों की मौजूदगी को ज़रूरी नहीं समझा जाता, बस तलाक कह देना काफ़ी होता है। लेकिन फ़िक्र जाफरी के अंदर बहरहाल इस आयत की रोशनी में इमाम मूसा काज़िम अलैहिस्सलाम ने काज़ी अबू यूसुफ़ से यह कहा भी था कि अजीब बात यह है कि परवरदिगार आलम ने कुरान मजीद के अंदर वाज़े तौर पर कहा है कि इस मौके पर दो आदिल गवाहों को होना चाहिए, मगर वो तुम लोगों के नज़दीक ज़रूरी नहीं है। ज़ाहिर है कि काज़ी अबू यूसुफ़ के पास इसका कोई जवाब नहीं था। वह अकीमु शहादता लिल्लाह, और गवाही को कायम करो अल्लाह के लिए, यानी जब मौका आए तो उन आदिल गवाहों को गवाही देनी चाहिए और ये अल्लाह के लिए होना चाहिए। ज़ालिकुम युअज़ु बिही, ये है जो तुम्हें नसीहत की जाती है, यानी इन बातों के ज़रिए से नसीहत की जा रही है, पैसिव वॉइस है, सीगह मजहूर। मन काना किसको की जा रही है? मन काना युमिनु बिल्लाह वल यौमिल आखिर, उसको की जा रही है कि जो ईमान रखता है अल्लाह पर और आखिरत के दिन पर। ज़ाहिर है कि जो अल्लाह ही को नहीं मानता तो वो कुर्बतन इलल्लाह किसी काम को क्यों करने लगा? अगर आखिरत के दिन का खौफ या हिसाब किताब का उसे एहसास ही ना हो तो ज़ाहिर है कि वो लापरवाह हो जाएगा। वमन यत्तकिल्लाह यजअल्लहू मखरजा, और जो अल्लाह का तकवा इख्तियार करता है अल्लाह उसके लिए गुंजाइश पैदा कर देता है। अब इसके अंदर एक तो वही नसीहत है कि अगर लोग पहले से तकवा इख्तियार कर लें तो शायद तलाक की नौबत ही ना आए, और दूसरी बात यह है कि इस तलाक के नतीजे में जो तलखियां पैदा हो रही हैं और बहुत से अफराद अपने मुस्तकबिल के हवाले से, खासतौर पर खातून है, वो परेशान होती हैं, तो परवरदिगार आलम उसको भी इस बात का इत्मीनान दिला रहा है कि अगर अल्लाह का तकवा इख्तियार करो खुदा गुंजाइश पैदा कर देगा। वह यरज़ुक़ुहु मिन हैसु ला यहतसिब, और वहाँ से रिस्क अता करेगा कि जहाँ से उसने सोचा भी ना होगा। ये इस पर्टिकुलर तलाक वाले केस के अलावा भी अगर इंसान इन आयतों पर गौर करे तो उसे समझ में आएगा कि तकवा के बहुत सारे फ़ायदों में से ये तीन चार फायदे हैं जो यहाँ पर बयान किए जा रहे हैं। एक तो उसके लिए गुंजाइश पैदा हो जाएगी, नंबर दो उसको वहाँ से रिस्क मिलेगा कि जहाँ से उसने सोचा भी नहीं होगा। वमन यतवक्कल अलल्लाह फहुवा हस्बुह, और जो अल्लाह पर भरोसा करता है, तवक्कुल करता है, तो अल्लाह उसके लिए काफ़ी हो जाता है। इन्नल्लाह बालिगो अम्रे, अल्लाह अपने कामों को पूरा पूरा करने वाला है। कद जअलल्लाहु लिकुल्लि शयइन कदरा, अल्लाह ने हर चीज़ के लिए एक तादाद मुकर्रर की हुई है। मसलन यही हम देखते हैं कि इद्दे के हवाले से परवरदिगार आलम ने एक वाज़े तौर पर मुद्दत मुकर्रर कर दी। इसी तरीके से इद्दे वफात है तो उसे 4 महीने 10 दिन बयान कर दिया गया। तो परवरदिगार आलम की तरफ से चीज़ें जो हैं वो मुकम्मल तौर पर एस्टिमेटेड हैं, परवरदिगार को पता है कि कौन सी चीज़ कितनी करनी है। इसी तरह से रिस्क का भी मामला है, खुदा खूब जानता है कि किसका रिस्क कहाँ पर किस तरह से उतारना है। वल्लाई यइसना मिनल महीज़ मिन निसाएकुम, अब परवरदिगार आलम कुछ और ख़वातीन की जो कैटेगरीज बन सकती हैं तलाक के हवाले से, तलाक के बाद जो उनका हैज का मामला है उसकी निस्बत से, जो उनका इद्दा और इद्दे का जो पीरियड बनेगा उसको यहाँ पर समझा रहा है। परवरदिगार आलम फरमाता है वल्लाई यइसना मिनल महीज़, ये उनको कहा जाता है कि जो याइसा है इस्तेलाहन, याइसा यानी कि जिनको अब हैज नहीं आना, वो उस एज को पहुँच चुकी हैं। तो जब वो उस एज को पहुँच चुकी हों तो उनका क्या मामला बनेगा? तो उसमें तो अक्सर फुकहा इस बात के कायल हैं कि फिर उसका भी कोई इद्दे का पीरियड नहीं है, यानी उसको इद्दा नहीं रखना। लेकिन अगर इस बारे में शक हो जाए कि आया ये खातून या ऐसा है या नहीं, यानी ये मेंसेस अब इसको आते हैं या नहीं आते हैं, अगर ये शक वाला मामला हो तो फिर उसके इद्दे का क्या होगा? उसका इद्दा है 3 महीने, यानी 3 महीने तक ये दूसरा शौहर नहीं कर सकती, निकाह सानी अक्द सानी नहीं कर सकती। तो इरशाद होता है वल्लाई यइसना मिनल महीज़ मिन निसाएकुम इन इरतबतुम, वो खवातीन के जो मायूस हो चुकी हैं हैज से, तुम्हारी औरतों में से वो, इनिर्तब तुम अगर इस बारे में तुम्हें शक है, वह इद्दत हुन्ना सलासतो अशहर, तो उनका इद्दा है 3 महीने। वल्लाई लम यहिदना, और वो कमसिन खवातीन जो बालिग तो हैं मगर अभी अय्याम उनके शुरू नहीं हुए, उनका कितना बनेगा? उनका पीरियड इद्दे का इतना ही बनेगा, यानी उनको भी 3 महीने तक इद्दा रखना है तलाक की सूरत में। ये दो कैटेगरीज बयान कर दी। अब उसके बाद परवरदिगार आलम अगली कैटेगरी बयान कर रहा है प्रेग्नेंट खवातीन की, कि वह उलातुल अहमाले, जो प्रेग्नेंट खवातीन हैं, अजलहुन्ना, उनकी मुद्दत है अय्यदअना हमलहुन्ना, जब वो डिलीवर कर दें बेबी को, यानी जो उनकी डिलीवरी है अगर वो हो जाए तो उसके साथ ही उनका इद्दे का पीरियड भी ख़त्म हो जाएगा। अब तलाक के बाद फ़र्ज़ कीजिए कि एक दिन के बाद ही डिलीवरी हो गई, तो बस इद्दा उसके साथ ही ख़त्म हो जाएगा। और अगर 7 महीने के बाद डिलीवरी होती है तो 7 महीने के बाद इद्दा ख़त्म होगा। वमन यत्तकिल्ला यजअल्लहु मिन अम्रिही युसरा। और अगर कोई तकवा इख्तियार करे, यानी अल्लाह के गज़ब से बचे, अल्लाह से डरे, तो अल्लाह उसे उस मामले के अंदर आसानी फराहम कर देता है। बहुत सारे मामला तो ज़ाहिर इंटरनल होते हैं कि इंसान नफसियाती तौर पर कितना दबाव उसके लिए महसूस करता है, तो अगर अल्लाह के ऊपर इंसान भरोसा कर ले, अल्लाह का खौफ हो उसके दिल में, तो फिर वो दीन और शरीयत की जो पाबंदी है उस पर अमल करना उसके लिए आसान हो जाता है। ज़ालिका अम्रुल्लाह, ये अल्लाह का अम्र है, यानी हुक्म खुदा है। अनज़लहु इलैकुम, जो उसने नाजिल किया है तुम्हारी तरफ। वमन यत्तकिल्लाह, और जो अल्लाह का तक्वा इख्तियार करे, युकफ्फिर अन्हु सय्यिआतिही, तो अल्लाह उसकी गलतियों की तलाफी कर देता है, यानी उनके ऊपर पर्दा डाल देता है, उसको कंपनसेट कर देता है। वयुअज़्ज़िम लहू अजरन, और उसके अजर को और ज़्यादा बढ़ा देता है। ये जो पीछे तकवा के दो फायदे बयान हुए थे उनके साथ इसको भी शामिल कर लीजिए। तो पीछे फायदे बयान हुए थे वो ये था कि मखरजा उसके लिए गुंजाइश पैदा कर देता है, यानी उसको जो हालात तंग लग रहे थे तो अचानक उसे कशाइश का एहसास होने लगता है, वहां से रिस्क देता है जहां से उसने सोचा भी ना हो। फिर यहां पर जो मजीद परवरदिगार आलम ने बयान किया कि वो काम उसके लिए आसान हो जाता है अगर कोई तकवा इख्तियार करे, और फिर उसके बाद अगली चीज की जो गलतियां हो जाती हैं अल्लाह उनकी तलाफी कर देता है, और जो अजर उसका है उसमें और ज्यादा इजाफा कर देता है। यह आयत नंबर 5 जिस पर यह सफा मुकम्मल हुआ। परवरदिगार आलम से दुआ है कुरान पढ़ने समझने और अमल करने की तौफीक अता फरमा, और वारिस कुरान इमाम ज़माना के ज़हूर में ताजील फरमा। व आखिरु दावाना अनिलहम्दुलिल्लाहि रब्बिल आलमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। बिस्मिल्लाहिर रहमानिर रहीम। सूरह मुबारक तलाक आयत नंबर 6 से आयत नंबर 12 6 to 12 जिस पर सूरह तलाक मुकम्मल हो जाएगा अल्हम्दुलिल्लाह। इरशाद परवरदिगार है अस्किनुहुन्ना मिन हैसो सकन्तुम मिन वुज्दिकुम, उन्हें उसी तरीके से साकिन रखो, रिहाइश दो, जैसे कि तुम रहते हो अपनी हैसियत और वसअत के मुताबिक। आपको याद होगा कि बहस हो रही थी इद्दे के हवाले से कि जब तलाक दी जाती है तो फिर दूसरे निकाह से पहले एक दरमियान में पीरियड होता है कि जिसमें अकदसानी की इजाज़त नहीं होती, और उसको इद्दा कहा जाता है। ये जो इद्दे का पीरियड है उसके बारे में परवरदिगार आलम ने गाइडलाइंस भी दी, समझाया भी, नसीहत भी की। अब वापस उसी चीज़ को एक और अंदाज से बताया जा रहा है कि जो तुम्हारी मुतल्लकात हैं कि जिनको तुमने तलाक दे दी है उनको घरों से नहीं निकालो, ये बात पहले आ चुकी थी। अब यहाँ पर मजीद समझाया जा रहा है कि अपनी हैसियत के मुताबिक उनको भी सहूलतें फराहम करो, यानी उनको अकोमोडेट करो, ये कहकर के मसलन मैं तो तलाक दे चुका हूँ, उनके ऊपर तंगी मत करो। लेकिन ये सारी चीज़ें हैं तलाक रिजई में, ये बात पहले भी आ चुकी कि पहली और दूसरी तलाक जो होती है वो तलाक रिजई होती है कि जिसके अंदर इद्दे में रुजू की गुंजाइश होती है। जो तलाक बाइन है उसके अंदर ना रुजू की गुंजाइश होती है और उस हवाले से ये गाइडलाइन भी नहीं है। तो फिर परवरदिगार आलम फरमाता है कि अपनी हैसियत के मुताबिक इद्दे में भी उनको अकोमोडेट करो, उनको रखो, उनको फैसिलिटेट करो, उनको सहूलतें दो। वला तुज़ारूहुन्ना, और उनको नुकसान मत पहुंचाओ। लितुज़य्यिकु अलैहिन्ना, ताकि तुम उसके जरिए से उन पर तंगी पैदा करो, उनको तंग करो, ये तुम्हारी तरफ से नहीं होना चाहिए। व इन कुन्ना उलाते हमलिन, और अगर वो हामिला हैं, वह अनफिकु अलैहिन्ना हत्ता यदअना हमलहुन्ना, तो उनके ऊपर खर्च करो यहाँ तक कि वो बेबी को डिलीवर करें, यानी वज़ह हमल जब हो जाए उस वक्त तक उनके ऊपर खर्च करो। ये जो हिदायत है ये इवन तलाक बाइन के अंदर भी है, यानी अगर तलाक बाइन भी है तो भी जब तक डिलीवरी नहीं हो जाती है तुम्हारी जिम्मेदारी है कि तुम उनके ऊपर अपना जो उनका नफका है उसको उन्हें फराहम करो। फ़ैन अरदा लकुम फ़ातूहुन्ना उजूरहुन्ना, फिर अगर वो बच्चे को फीड भी करा रही हैं, दूध भी पिला रही हैं, तो फिर उनको उनकी उजरत दे दो। ये हम सूरह बकरा में पढ़ चुके हैं कि ये जो उजरत का मामला है दूध पिलाने के हवाले से, तो अगर तलाक ना भी हो तो भी बीवी इस बात का हक रखती है कि वो अपने शौहर से उजरत का मुतालबा करे। दुरुस्त है कि आम तौर पर हमारे माशरे के अंदर, कल्चर के अंदर इस तरह का कोई रिवाज भी नहीं है, और शायद ये अच्छी ही चीज़ है। लेकिन ये हक के एतबार से अगर बात की जाए, तो बहरहाल ज़ौजा ये हक रखती है कि वो डिमांड करे कि मैं बच्चे को दूध पिला रही हूँ, तो तुम बच्चे के वली हो, तो ज़ाहिर है कि तुम्हारी जिम्मेदारी है कि तुम मुझे इसके हवाले से उजरत अता करो। तो जहाँ तलाक हो जाए, तो वहाँ पर तो ज़ाहिर है कि बतरीक औला खातून का यह हक है कि वो बच्चे को फीड कराने की उजरत हासिल करे। वातमिरू बैनकुम बिमारूफिन, और आपस में तय कर लो भलाई के साथ, यानी जो भी उजरत अगर लेनी है खातून को, तो वो अच्छे तरीके से आपस में एक मुनासिब अंदाज में, एक डिसेंट अंदाज में, सिविलाइज्ड अंदाज के अंदर तय कर लो। यानी इसके अंदर फिर बच्चे का मफाद भी पेश नजर रहे कि जाहिर है कि माँ का जो दूध है वो बच्चे के लिए भला है, बेहतर है। और ये चीज़ ये है कि अगर वो बच्चे को दूध नहीं पिलाएगी, तो जाहिर है कि ये बच्चे का नुकसान है। लेकिन फिर अगर वो सिचुएशन आ जाए, वह अंत आसर, तुम अगर तुम एक दूसरे को मुश्किल में डालो, यानी प्रॉब्लम हो रही है, मामला सॉल्व नहीं हो पा रहा है, फसतुर्जे लहू उखरा, तो फिर उसको कोई दूसरी खातून दूध पिलाएगी। जाहिर है कि उसको उजरत दे दी जाएगी, और उससे कहा जाएगा कि फिर आप ज़रा मेहरबानी करें और इस बच्चे को फीड कराएं। लियुन्फिक ज़ू सआति मिन सआतिही, ताकि जो मालदार है वो अपनी वसत के मुताबिक खर्चा करे। वमन कुदर अलैहि रिज़्क़ुहु फलयुन्फिक मिम्मा आताहुल्लाह, और जिसके ऊपर रिस्क तंग है, तो वो उसी एतबार से जितनी अल्लाह ने उसको वसअत दी है, जितना अल्लाह ने उसे दिया है, उसी के एतबार से खर्च करे। यानी हम ये नहीं कह रहे कि आउट ऑफ द वे जाकर, लेकिन अगर परवरदिगार आलम ने शौहर को, यानी अब यूँ कहना चाहिए कि बच्चे के बाप को वसअत दी है, वो मालदार है, तो फिर वो उसी एतबार से खर्च करे। और अगर बच्चे के बाप के पास वसअत नहीं है, तो ठीक है, फिर जितनी गुंजाइश है उसके एतबार से वो बच्चे की माँ के ऊपर खर्च करे। ला युकल्लिफुल्लाहु नफ्सन इल्ला मा आताहा, अल्लाह जिम्मेदारी नहीं डालता किसी के ऊपर मगर उतनी की जितना उसे दिया गया है। अब ये क्या दिया गया है, कॉन्टेक्स्ट में अगर आप देखें तो रिस्क की मुराद है, लेकिन चूंकि यहाँ पर सराहत नहीं है, लिहाजा लफ्ज़ के अंदर बड़ी वसअत है, और बज़ाहिर महसूस ही होता है कि खास या सबाक के अंदर परवरदिगार आलम ने अपनी पॉलिसी अनाउंस की है कि खुदा कभी किसी के ऊपर जिम्मेदारी नहीं डालता मगर उतनी की जितनी खुदा ने उसे गुंजाइश दी है। तो अब यहाँ पर जो परवरदिगार आलम ने दिया है, उसके अंदर इतनी वसअत है कि इल्म भी उसके अंदर शामिल हो जाता है। उसके नतीजे में हम देखते हैं कि उलमा इल्म उसूल ने, उसूल फिक्र के अंदर इस आयत से भी मिन जुमला दीगर आयतों के इस्तदलाल किया है असल बराअत के ऊपर, कि परवरदिगार आलम अगर किसी चीज़ के ऊपर अकाउंटेबल ठहराएगा मैदान कयामत में, तो उस हवाले से पहले परवरदिगार आलम इल्म अता करेगा। अगर कुरान की किसी आयत में भी कोई हुक्म मौजूद ना हो, किसी हदीस के अंदर भी कोई हुक्म मौजूद ना हो, तो इसका मतलब ये है कि वो चीज़ जायज़ है। इसलिए कि अगर वो चीज़ हराम होती या परवरदिगार आलम उसको बैन करना चाहता, तो उसको बयान करता। जैसे कि अगर बयान ना करे, तो ये तकलीफ ऐसी आ जाएगी कि जो परवरदिगार आलम ने एलोब्रेट नहीं की है। तो ये बहरहाल एक ज़िमनी बात थी, अहले इल्म इस बात को खूब समझ सकते हैं कि ये बात क्या कही गई। सैयजअलुल्लाहु बादा उसरिन युसरा, जल्द ही अल्लाह दुश्वारी के बाद आसानी पैदा कर देगा। यानी जाहिर है कि ये तलखी है, इस मौके पर खातून को भी तलाक दी गई है, फिर उसके बाद वो बच्चे को फीड करा रही है, उसको ये भी पता है कि हो सकता है कि मुस्तकबिल में बहुत ज़्यादा अरसे तक ये बच्चा मेरे पास ना रहे, इसके अहकाम फिक्र की किताबों के अंदर आए हैं। तो बहरहाल उसके दिल में एक तंगी भी है, तलखी भी है, मगर परवरदिगार आलम हर एतबार से कह रहा है कि सैयजअलुल्लाहु बादा उसरिन युसरा, कि अल्लाह अनकरीब मुश्किल के बाद आसानी पैदा कर देगा। अब यहाँ तक तो जो तलाक के अहकाम थे वो बयान कर दिए गए और उसके हवाले से गाइडलाइंस दे दी गई। अब उसके बाद फिर परवरदिगार आलम माजी की बाज़ उम्मतों का, बस्तियों का तस्करा करते हुए उस आईने में मुसलमानों को दावत देता है कि वो अपना चेहरा देखें। वकाई मिन करियतिन अतत अन अम्रे रब्बिहा, कितनी ही बस्तियाँ ऐसी हैं कि जिन्होंने सरकशी की अपने रब के अम्र के मुकाबले में, यानी अपने रब के हुक्म को नहीं माना, मासियत की, सरकशी की। अब ज़ाहिर है बस्तियों ने क्या सरकशी करनी थी, बस्ती से मुराद है अहले करिया, यानी बस्ती वालों ने, तो परवरदिगार आलम की भी मासियत की, सरकशी की, व रसूल ही और अल्लाह के रसूलों की भी मासियत और सरकशी की उसके मुकाबले में। फहासबनाह हिसाबन शदीदा, तो हमने उनसे हिसाब लिया और बहुत सख्ती के साथ लिया। यानी एक हिसाब होता है जो बड़ा लाइट सा होता है, कि जिसके अंदर बहुत सारी चीज़ें इग्नोर कर दी जाती है, आंखें बंद कर ली जाती है, लेकिन यहाँ पर परवरदिगार आलम फरमाता है कि हमने उनके इस रवैये की वजह से उनसे जो हिसाब लिया है, तो फिर उन्हें बख्शा नहीं, बहुत सख्त हिसाब उनसे लिया। वह अजबना अजाबन नुकरा, और हमने उनके ऊपर अजाब किया اور بہت عجیب غیر معمولی عذاب ان کے اوپر نازل کیا۔ اب ہم جانتے ہیں کہ یہ کئی مرتبہ ہم پڑھ چکے ہیں کہ قوم لوط کے ساتھ پروردگار نے کیا کیا، قوم ہود علیہ السلام کے ساتھ پروردگار عالم نے کیا کیا، اسی طرح سے جناب صالح علیہ السلام کی قوم سمود کے ساتھ پروردگار عالم نے کیا کیا۔ مختلف انداز سے ان کے اوپر غیر معمولی عذاب آئے، جو عذاب استیصال تھے، جس کے نتیجے میں بستیوں کی بستیاں تباہ اور برباد ہو گئیں۔ فذاقت وبال امرہا، تو انہوں نے چکھا اپنے معاملے کا، جو وبال تھا وہ انہوں نے چکھا۔ وکان عاقبت امرہا خسرہ، اور جو ان کا معاملہ تھا اس کا انجام گھاٹا تھا، خسارہ تھا، یعنی وہ نقصان اٹھانے والوں میں سے تھے۔ یہ ان کے دنیا کے عذاب کے بارے میں ذکر آ گیا، اب آگے قیامت کے عذاب کا ذکر آ رہا ہے کہ اعد اللہ لہم عذابا شدیدا، کہ اللہ نے تیار کر رکھا ہے ان کے لیے عذاب شدید۔ یہ تو ماضی کا ذکر آ گیا۔ اب جو میں نے گزارش کی تھی کہ اس آئینے میں کہا جا رہا ہے کہ اپنی شکل دیکھو تو کیا کرو، فتق اللہ یا اولی الالباب الذین آمنو، تمہارے لیے انسٹرکشن یہ ہے کہ اللہ کا تقوی اختیار کرو، تمہارے اندر خوف خدا ہونا چاہیے، اے عقل مندو، اے صاحبان عقل، الذین آمنو، وہ کہ جو ایمان لا چکے ہو۔ یعنی ایک تو یہ کہ تم صاحب عقل ہو، صاحب عقل ہونے کے ساتھ تم ایمان لا چکے ہو، تو اب ہماری بات سنو کہ صرف عقل مند ہونا کافی نہیں ہے، صرف ایمان ظاہری کافی نہیں ہے، اب تمہیں اللہ کا تقوی اختیار کرنا ہے، خدا کے امر کے مطابق اپنے آپ کو ڈھالتے چلے جانا ہے، اپنے نفس کی تربیت کرنی ہے، تہذیب کرنی ہے، تزکیہ نفس کی منزل سے اپنے آپ کو گزارنا ہے۔ اگر تم نے یہ کیا تو تمہارا وہ انجام نہیں ہوگا کہ جو ماضی کی امتوں کا تھا، لیکن اگر تم نے ایسا نہیں کیا تو اس آئینے میں پھر اپنی شکل ایک مرتبہ پھر دیکھ لو۔ تو پروردگار عالم نے گویا یہاں پر جس طرح سے خطاب کیا ہے، اس سے ہمیں سمجھ میں آتا ہے کہ کچھ منزلیں ہیں کہ انسان اگر صاحب عقل ہے تو وہ ایمان کی دولت سے اپنے آپ کو مالا مال کرے، یعنی اپنے دل میں ایمان کو جگہ دے، عقل کے ذریعے سے جانے، اور ایمان کا مطلب یہ ہے کہ پھر دل سے اس بات کو مانے، اور جب اس نے مان لیا ہے تو پھر اب اس کا طریقہ کار یہ ہوگا کہ وہ تقویٰ کی طرف آگے بڑھتا چلا جائے گا۔ اس کے لیے ٹولز کیا ہوں گے، یعنی اب یہ تقویٰ جو اس کو حاصل کرنا ہے اس کے لیے ٹولز کیا ہیں، وہ آگے پروردگار عالم بیان کر رہا ہے کہ قد انزل اللہ علیکم ذکرا، تمہارے لیے اللہ نے ذکر کو نازل کر دیا ہے، فراہم کر دیا ہے۔ وہ ذکر کیا ہے، وہ آگے آ رہا ہے رسولن، وہ رسول ہے، یتلو علیکم آیات اللہ، جو تمہارے درمیان اللہ کی آیتوں کی تلاوت کرتا ہے، یعنی پیغمبر اکرم کو گویا یہاں پر مجسم ذکر کہا گیا ہے، اور اسی وجہ سے فصلوا اہل الذکر ان کنتم لا تعلمون والی آیت کے اندر اہل ذکر سے آل محمد کو مراد کیا۔ امام علی رضا علیہ السلام نے اس آیت سے استدلال بھی کیا کہ پروردگار عالم نے ذکرہ کہا ہے اپنے رسول کو، کہ وہ ذکر ہے یعنی مجسم یاد دہانی ہے، اور جو اہل ذکر ہیں اس کا مطلب یہ کہ اہل ذکر جو ذکر کے اہل ہوئے تو وہ اہل بیت ہو گئے، یعنی آل محمد علیہ السلام۔ البتہ اس کے اندر ظاہر ہے کہ بحث تفصیلی ہے، لیکن یہاں پر ہم مختصراً خلاصہ کر رہے ہیں۔ تو پروردگار عالم نے وہ ٹولز بھی بتا دیے کہ جن کے ذریعے سے تم تقویٰ کی دولت کو حاصل کر سکتے ہو۔ رسولاً، وہ رسول ہے، یتلو علیکم آیات اللہ، جو یقیناً تمہارے درمیان اللہ کی آیتوں کی تلاوت کرتے ہیں۔ اچھا، اب یہ آیات خدا جو ہیں وہ خود بھی ذکر ہیں، انا نحن نزلنا الذکر و انا لہ لحافظون، کہ ہم نے یقیناً اس ذکر کو نازل کیا، ہم ہی اس کی حفاظت کرنے والے ہیں۔ تو یہ آیات جن کو پیغمبر تلاوت کر رہے ہیں وہ خود بھی ذکر ہیں، جو آیات تلاوت کر رہے ہیں وہ بھی ذکر ہیں، وہ یاد دہانی ہیں۔ وہ آیات ان کی صفت یہ ہے کہ مبیناتن، وہ واضح کرنے والی ہیں، ان آیتوں کے ذریعے سے انسان بہت سی ایسی چیزیں کہ جو واضح نہیں تھی ان کی وضاحت حاصل کر لیتا ہے کہ وہ کس طریقے سے سمجھے ان کو، اس کے بارے میں اس کا کانسیپٹ کیا ہونا چاہیے، اور اس کا نتیجہ پھر کیا نکلتا ہے، لِيُخْرِجَ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ، وہ آیتوں کی تلاوت اس لیے کرتے ہیں کہ جو ایمان لانے والے ہیں اور جو اعمال صالحہ انجام دینے والے ہیں انہیں نکالیں، من الظلمات الى النور، اندھیروں سے نکالیں اور روشنی کی طرف لے آئیں، اندھیروں سے روشنی کی طرف، جیسے کہ نور آپ دیکھ لیں یہاں پر سیغہ مفرد ہے یعنی سنگولر، اور ظلمات جو ہے وہ پلورل ہے، اس لیے کہ صراط مستقیم ایک ہی ہے، اور اس کے مقابلے میں ادھر ادھر جو بہت سارے راستے ہیں ان کی تعداد زیادہ ہے، شرک، بت پرستی، کفر، ایتھیزم، اسی طریقے سے کہیں پر رسول کا انکار، کہیں پر قیامت کا انکار، کہیں پر امامت کا انکار، یہ سارے راستے بہت سارے ہیں جو کہ صراط مستقیم سے ہٹے ہوئے ہیں، اور جو ایک راستہ ہے وہ صراط مستقیم ہے، اس کو نور سے تعبیر کیا جا رہا ہے۔ وَمَن يُؤْمِن بِاللَّهِ وَيَعْمَلْ صَالِحًا، اور جو ایمان لے آئے اللہ پر اور اعمال صالحہ کو انجام دے، يُدْخِلْهُ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ، انہیں اللہ داخل کرے گا ایسے باغات میں کہ جن کے نیچے نہریں بہ رہی ہیں، یعنی وہاں پر ہمیشہ ہمیشہ سبزہ ہے، ایور گرین ہے، خالدین فیہا ابدا، اور اس میں وہ ہمیشہ ہمیشہ رہیں گے،
قد احسن اللہ لہ رزقہ، اللہ نے بہت اچھی رکھی ہے اس کے لیے روزی، یعنی یہ جنت کا وعدہ ہے یہ بھی، اور اسی طریقے سے خود جو پروردگار عالم نے انہیں نور کی طرف آنے کی توفیق دی ہے وہ بھی، یہ سب پروردگار عالم کی طرف سے رزق کے مصادیق ہیں، کیونکہ لفظ رزق کے اندر بڑی وسعت پائی جاتی ہے۔ آخری آیت، پروردگار عالم ارشاد فرماتا ہے کہ اللہ الذی، اللہ وہی تو ہے، یعنی یہ جو انتظام خدا کی طرف سے ہوا ہے، اس نے رسول کو بھیجا، جو ذکر ہے وہ یہ کرتا ہے اور تمہارے لیے کرتا ہے، وہی خدا وہ تو ہے، کہ خلق سب السماوات، کہ جس نے 7 آسمانوں کو پیدا کیا، اور من الارض، اور زمین کو پیدا کیا، مثلہن، اسی طرح سے، یعنی جس طرح سے 7 آسمان ہیں اسی طریقے سے 7 زمین ہیں۔ اب یہاں پر ایک بحث ہے کہ 7 زمینوں سے کیا مراد ہے، اس لیے کہ یہ واحد موقع ہے قرآن مجید کا جہاں پر زمینوں کو بھی 7 سے تعبیر کیا گیا ہے، مثلہن کہہ کر، کہ زمین بھی آسمانوں کی طرح سے ہے، تو کس طرح سے ہے؟ آسمانوں کی طرح سے عدد یہاں پر معین کیا گیا ہے، تو گویا عدد ان کا بھی وہی ہے۔ تو اس کے حوالے سے بہت ساری باتیں کہی گئی ہیں کہ آئندہ آنے والے علوم جو ہیں وہ اس کے اوپر مزید روشنی ڈالیں گے کہ جس طرح سے یہ زمین جس پر ہم لوگ رہ رہے ہیں، اسی طریقے سے کتنی ہی ایسی اور زمینیں ہیں اس پوری کائنات کے اندر کہکشائیں کہ جن کو بطور مجموعی اگر شمار کیا جائے تو شاید وہ 7 بنے، اور اسی طریقے سے یہ بھی کہا گیا کہ 7 آسمان ہیں، تو یہ ایک زمین ہو گئی، اور پھر اس کے اوپر 7 آسمان ہیں جن کی حقیقت بھی ہمارے لیے پوری طرح کہاں واضح ہے، اس لیے کہ ہم وہاں کہاں گئے ہیں۔ جیسے کہ سائنس تو کہتی ہے کہ آسمان جو ہے وہ حد نظر کا نام، کہ جہاں پر جا کر انسان کی نظر رک جاتی ہے گویا وہ آسمان ہے، تو اب اس کے اوپر کیا ہے تو ہمیں معلوم ہی نہیں ہے، ہم اس کے بارے میں کچھ بھی نہیں جانتے۔ تو وہاں پر جو 7 آسمان کا کانسیپٹ ہے، یہ پہلا آسمان جو ہمیں نظر آ رہا ہے گویا، جیسے پروردگار عالم نے زمین والوں کے لیے ستاروں سے زینت دی ہے، تو یہ زمین اور یہ آسمان، یہ پہلا آسمان، تو اب اس کے بعد جو دوسرا آسمان ہوگا اس کے لیے گویا پہلا آسمان زمین کی حیثیت رکھتا ہے، پھر اس کے بعد جو آسمان ہوگا اس کے لیے دوسرا آسمان زمین کی حیثیت رکھتا ہے، تو زمین آسمان اس طریقے سے 7 شمار کیے گئے ہیں، یہ بھی ایک تعبیر اس کی کی گئی۔ پھر اس کے بعد جو یہ پوری دنیا کی جو زمینیں ہیں اس کو جو 7 بر اعظموں کے اندر تقسیم کیا گیا ہے، موٹی موٹی تقسیم، بہرحال یہ بھی ایک تعبیر ہے، اور مختلف اس طرح کی تعبیرات تفاسیر کی کتابوں کے اندر آئی ہیں۔ یہ بھی کہا گیا کہ ممکن ہے کہ 7 کے ذریعے سے کثرت مراد ہو، مثلا جملہ یہ کہا جاتا ہے کہ تم 7 سمندر بھی لے آؤ تب بھی مثلا فضائل امیر المومنین نہیں لکھے جا سکتے، یعنی اس سے مقصد کیا ہوتا ہے کہ کثرت کو سمجھایا جائے، یعنی اتنے کثرت کے ساتھ فضائل امیر المومنین حضرت علی علیہ السلام ہیں کہ اگر سارے سمندر سیاہی بن جائیں تو بھی وہ تحریر نہیں کیے جا سکتے۔ اب یہ ظاہر ہے کہ اس کے اندر کثرت مراد ہے۔ یہاں پر ایک قول یہ بھی ہے، پروردگار عالم فرماتا ہے کہ یتنزل الامر بینہن، ان کے درمیان اللہ کا امر نازل ہوتا ہے، انہی کے درمیان امر نازل ہوتا ہے، انہیں حکم چلتا ہے پروردگار عالم کا، یہ حکم تکوینی کہ کس کا رزق کتنا ہوگا یہ پروردگار عالم بیان کرتا ہے، پروردگار عالم نازل کرتا ہے، بارش کتنی ہونی ہے پروردگار نازل کرتا ہے، شب قدر کے جو معاملات ہیں پروردگار عالم فیصلہ کرتا ہے، اسی طریقے سے سارے معاملات مدبر تدبیر کرنے والا وہ خدا بند متعال ہے۔ لتعلموا، یہ سب کچھ کس لیے ہے؟ تاکہ تم اس بات کو جان لو کہ ان اللہ علی کل شیء قدیر، کہ اللہ ہر چیز کے اوپر قدرت رکھتا ہے، بڑا محدود اختیار ہے جو تمہیں دیا گیا اس دنیا میں، تو تم اس محدود اختیار سے سوء استفادہ نہ کرو، اس کو صحیح یوٹیلائز کرو اور آخرت کے لیے اپنے لیے کچھ فراہم کر لو، ورنہ بہرحال اللہ ہر چیز کے اوپر قدرت رکھتا ہے۔ وَأَنَّ اللَّهَ قَدْ أَحَاطَ بِكُلِّ شَيْءٍ عِلْمًا، اور یہ کہ اللہ علم کے لحاظ سے ہر چیز پر حاوی ہے، کچھ بھی اس سے چھپا ہوا نہیں ہے۔ علم اور قدرت، یہ تو بڑی اہم صفات ہیں پروردگار عالم کی، جنہیں کے ذیل میں باقی تمام صفات آتی ہیں، اور ان دونوں کا ذکر یہاں پر کر دیا گیا۔ یہ آیت نمبر 12، الحمدللہ اس پر سورہ طلاق کا اختتام ہوتا ہے، پھر اس کے بعد سورہ تحریم ہے، انشاءاللہ اس کو کل سے ڈسکس کریں گے۔ پروردگار عالم سے دعا ہے قرآن پڑھنے، سمجھنے اور عمل کرنے کی توفیق عطا فرما، اور وارث قرآن امام زمانہ کے ظہور میں تعجیل فرما۔ وآخر دعوانا ان الحمد للہ رب العالمین، والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔